بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله خزائن السماوات والأرض، آسمان والزمین کے سارے کے سارے خزانے اللہ سبحانہ و تعالی کے لیے ہیں. اللہ کا نام بہت بابرکت ہے، اللہ کی شان بہت اعلیٰ، سارے کمالات اور خوبیاں اللہ کے پاس، ہر چھپی ہوئی چیز اللہ کے سامنے ظاہر ہے، ساری مخلوق کے دل اللہ کے سامنے مسخر ہیں، اللہ کے ایک ارادے میں سارے عالم کی پیداوار ہے. زندگی کا مقصد صحیح یقین، ہدایت کا نور، اللہ کو راضی کرنا، پورا دین زندگی میں لانا، نیک عمل کی دوڑ، آخرت کی ہمیشہ کی زندگی کے لیے نیکیوں کے پہاڑ بنانا، ہر گناہ اور شک و شبہ کے طریقے سے دور بھاگنا، پوری دنیا اور انسانیت کی ہدایت کی نیت، فکر اور دعا، سارے عالم میں سارا دین زندہ ہو جائے، اس کے لیے جان مال اور وقت لگانا، اللہ کے راستے میں محنت کرنا، اپنے گھر، رشتہ دار، پڑوس، محلے، خاندان، شہر اور ملکوں میں ہر ایک انسان کو زندگی کا مقصد سمجھ میں آئے، وہ اللہ سے تعلق پیدا کر کے، توبہ کر کے، تقویٰ کی زندگی اختیار کرے، نبی صلی اللہ علیہ وسلم کی مبارک سنتوں پر عمل کرے، اور دین کی محنت میں لگ کر دنیا آخرت کی کامیابی حاصل کریں. ہم اللہ کے اولیاء بن جائیں، زندگی صراط مستقیم پر آ جائے، ہمارا نفس مطمئنہ ہو جائے، دل میں صرف اچھی باتوں کا خیال آئے، شیطان اور نفس کی چالوں سے بچ جائیں، ہماری غفلت، سستی اور کاہلی دور ہو جائے، ہر عمل میں سچائی اور اخلاص ہو، اللہ کا ڈر ہو، حیا کا اونچا درجہ ملے، جو قریب قریب سارے گناہوں سے حفاظت ہے. عبادات، معاملات، معاشرت، دل کی صفائی، ہر شعبہ زندگی آئیڈیل بن جائے، اہل تقویٰ کی سنہری زندگی ملے، جہاں ہر عمل کا بہت زیادہ ثواب ملتا ہے. صرف نبوت کا دروازہ بند ہوا ہے، مگر اولیاء صدیقین کے درجات کھلے ہوئے ہیں. آج بھی بڑے بڑے اولیاء جیسے شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ، معین الدین چشتی رحمۃ اللہ علیہ، اور عورتوں میں رابعہ بصریہ رحمۃ اللہ علیہا جیسی شخصیات بن سکتی ہیں. دینے والے اللہ تعالی ہیں، اللہ کے خزانہ رحمت میں کمی نہیں، لینے والا ہونا چاہیے. اس لیے تھوڑا عرصہ کسی اللہ والے بزرگ سے اصلاحی تعلق، ان کے بیانات سننا، ان سے اصلاحی مشورہ کرنا، سالہ سال کے نوافل سے زیادہ بہتر ہیں. اپنے دل کو غلط جذبات اور برے اخلاق سے پاک کرنا، حسد اور بغض، کینہ، حرص، دنیا کی محبت، ریاکاری، غصہ، غیبت، بدزبانی، عجب اور کبر، پرائیڈ، ایروگینس، گریڈ، جیلسی، شو آف، ان چیزوں سے اپنے دل کو پاک کرنا، اچھے اخلاق لانے کی محنت کرنا، صدق، توکل، صبر، شکر، احسان، تقویٰ، حیا، تواضع، فرشتوں کی صفات، اولیاء کی احسانی کیفیات، نبیوں والا ایمان اور یقین بنانے کی محنت اپنے دل پر کرنا. جب اللہ سبحانہ و تعالی کسی بندے یا بندی سے خوش ہو جاتے ہیں تو جبرائیل علیہ السلام سے فرماتے ہیں کہ میں اس بندے سے خوش ہو گیا، پھر وہ آسمانوں میں اعلان کر دیتے ہیں، پھر زمین پر مقبولیت رکھ دی جاتی ہے. ان صفات کے حصول کے لیے کسی بزرگ اللہ والے سے اصلاحی تعلق بہت برکت اور خیر کا کام ہے۔ صحابہ رضی اللہ عنہم جب وہ مٹھی بھر جو یعنی بارلے سیڈز خیرات کر دیتے تو ان کا ثواب اتنا ہو جاتا کہ بعد میں آنے والے اگر سونے کے پہاڑ گولڈ ماؤنٹین بھی خیرات کر دیں تو صحابہ کے ثواب کو نہیں مل پہنچ سکتے۔ ان کا اللہ سے تعلق، رسول صلی اللہ علیہ وسلم کی صحبت، ان کا اخلاص، ان کا تقوی، ان کے دل کی احسانی کیفیت، ان کا یقین، تھوڑے سے عمل پر بہت زیادہ ثواب۔ دنیا کی مختصر زندگی امتحان کے لیے ہے، ہم کیا سوچیں، کیا عمل کریں، کیا دیکھیں کہ ہمیں نیکیوں کے پہاڑ مل جائیں۔ اس کے لیے ایمان کے بعد تقوی کی صفت پر محنت کرنی ہے۔ یہ ایک صفت ایسی ہے کہ قرآن پاک میں بار بار اس کا ذکر آیا، پورے قرآن شریف میں ایک جگہ فرما دیتے اتقوا اللہ، اے لوگو اللہ سے ڈرو، لیکن بار بار فرمایا، یاد دہانی کروائی، ایک پارے سے دوسرے پارے میں، ایک سورے سے دوسری سورے میں، چند صفحات کے بعد دوبارہ یہ مضمون، کبھی کبھی ایک ہی آیت میں دو مرتبہ یہ مضمون، تقویٰ کا مضمون بار بار دہرایا گیا۔ قرآن شریف میں ایک آیت ہے جو دنیا اور آخرت کے ہر مسئلے کے لیے کافی ہے، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، جو اللہ سے ڈرتا ہے اللہ تعالیٰ اس کے لیے نجات کا راستہ نکال دیتا ہے اور اس کو ایسی جگہ سے رزق پہنچاتا ہے جہاں سے اس کو گمان بھی نہیں ہوتا۔ قرآن شریف میں ایک آیت ہے جو ہزاروں سال سے دنیا کی خبریں بیان کرتی ہے، وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ، اگر یہ بستیوں کے رہنے والے لوگ ایمان لے آتے اور تقوی اختیار کرتے تو ہم ضرور ان پر آسمان اور زمین کی برکتیں کھول دیتے۔ جتنے دنیا میں رہنے والے انسان ہیں سب ایمان لے آئیں، اور جتنے لوگ اپنے کو مسلمان کہتے ہیں تقوی والی زندگی پر آ جائیں تو آسمان اور زمین سے برکتیں ملیں گی، برکتیں رحمتیں نازل ہوں گی، سارا نظام زندگی درست ہو جائے گا، دنیا جنت کا نمونہ ہو جائے گی۔ ترمذی شریف کی روایت ہے، ابو ہریرہ رضی اللہ عنہ سے منقول ہے، رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ اکثر اہل جنت وہ لوگ ہوں گے جن میں تقوی اور حسن خلق ہوگا۔ جنت والوں کی صفات تقوی اور اچھے اخلاق۔ مسلم شریف کی حدیث ہے، نواس ابن سمعان رضی اللہ عنہ روایت کرتے ہیں، میں نے رسول صلی اللہ علیہ وسلم سے سوال کیا، نیکی کی کیا علامت ہے اور گناہ کی کیا علامت ہے؟ فرمایا، حسن خلق نیکی ہے اور وہ امر وہ کام گناہ ہے جس سے تمہارے دل میں خلش پیدا ہو، یعنی جس سے تمہارے دل میں کھٹک پیدا ہو اور تم اس عمل پر لوگوں کے واقف ہونے کو ناگوار سمجھو، یعنی وہ عمل اگر لوگوں کو معلوم ہو جاتا تو تم کو یہ منظور نہیں، تو یہ سمجھ لو کہ اس عمل میں کچھ گناہ کے اثرات ہیں۔ اللہ اکبر. قرآن پاک میں جگہ جگہ تقویٰ کا حکم فرمایا گیا اور اس کے فائدے بیان کیے گئے. خلاصے کے طور پر تقویٰ کے فائدے کیا ہیں؟ اللہ کے دربار میں عزت ملے گی، دنیا میں آسان رزق ملے گا، پل صراط پر سے سہولت سے پار ہو جائے گا، نیک اعمال کی قبولیت ملے گی، اور دنیا میں ہدایت ملے گی، نیکی اور بدی، اچھے اور برے کاموں کی پہچان دل میں ڈال دی جائے گی، اور چھوٹے سے نیک عمل پر بہت زیادہ ثواب ملے گا. بھائی متقی آدمی کی تنخواہ اللہ کے دربار میں بہت اونچی ہوتی ہے. اس کی مثال بزرگان فرماتے ہیں کہ ایک کلو یا ایک پاؤنڈ مٹی ہے تو اس کا کیا ریٹ ہے، کیا قیمت ہے؟ بہت کم قیمت. ایک پاؤنڈ لوہا ہے، آئرن، اس کی قیمت درمیانی ہے، اور ایک پاؤنڈ سونا ہے، گولڈ، اس کی قیمت بہت اونچی ہے. تقوی والوں کی تنخواہ اور ان کو ہر عمل پر اونچا ثواب ملتا ہے، گولڈن لائف، گولڈن ریٹ آف پے. تقوی اختیار کرنا، اللہ اکبر. تقوی کس کو کہتے ہیں؟ دینی زندگی میں ڈر ڈر کر پھونک پھونک کر چلنا، پھونک پھونک کر چلنا، سارے گناہوں سے بچنا. بہت زیادہ نوافل اور ذکر کرنے کا نام تقویٰ نہیں ہے. تقویٰ ہے کہ جن چیزوں سے بچنے کا حکم دیا ہے ان سب سے بچ جاؤ، ڈر ڈر کر چلو، کسی گناہ اور شک و شبہ کی چیز کے قریب بھی نہیں جانا. بزرگ اس کی مثال بیان کرتے ہیں، ایک آدمی پلیٹ میں 100 مٹھائی کے ٹکڑے یا چاکلیٹ لے کر آیا اور اس نے کہا کہ یہ ساری چاکلیٹ اچھی ہے، صرف ایک میں زہر بھرا ہوا ہے، پوائزن. اب آپ اس 100 میں سے، اس پلیٹ میں سے کوئی مٹھائی یا چاکلیٹ لیں گے؟ ہرگز نہیں، اپنی صحت پیاری ہے، اس میں سے ایک بھی نہیں لیا جائے گا. شبہ ہو گیا، ڈاؤٹ ہو گیا، ساری پلیٹ اٹھا کر پھینک دو. بازار میں، مارکیٹ میں ہر سال نئے ماڈل کی گاڑیاں آتی ہیں، لاکھوں لاکھ گاڑیاں بنائیں، بیچیں، ایک گاڑی سڑک پر ایکسیڈنٹ میں خراب ہو گئی. معلوم ہوا انجن میں یا کسی اہم پرزے میں کوئی خرابی ہو گئی تھی، کسی ایجاد میں گڑبڑ ہو گئی تھی، تو کمپنی 1 لاکھ گاڑیاں مالکان سے بخوشی واپس خرید لیتی ہے، پورے پیسے واپس کر دیتی ہے. سیف سائٹ پر ہونا، ڈر ڈر کر چلتے ہیں، کسی کو ایئرپورٹ پر پہنچنا تھا 6 بجے فلائٹ، اب وہ احتیاط کے طور پر جتنا وقت پہلے کہا گیا تھا 2 گھنٹے پہلے آنا، تو ایئرپورٹ 2.5 گھنٹے پہلے پہنچ جاتا ہے. سیف سائڈ. شام کو دعوت میں 10 آدمیوں کو بلایا تھا، لیکن احتیاط سے اور ڈر کر 15 آدمیوں کا کھانا پکا لیا. سیف سائڈ. دین کے معاملے میں سیف سائٹ پر ہونا تقویٰ ہے. جس چیز کو علماء کرام، امام صاحبان بتا رہے ہیں، یہ چیز ڈرنے کی ہے، یہ چیز گناہ کے قریب لے جائے گی، یہ چیز اس میں شک و شبہ ہے، اس سے بھاگنا، پرہیز کرنا. اللہ اکبر. سب سے پہلے تو اللہ کا دھیان ہو. ان اللہ کان علیکم رقیبا، یقین رکھو بے شک اللہ تعالیٰ تم پر نگہبان ہیں، نگران ہیں۔ انسان غفلت میں ہے مگر اللہ تعالیٰ ہر وقت نگرانی کر رہے ہیں۔ اللہ تعالیٰ کبھی سوتے نہیں، ان کو اونگ نہیں آتی، اللہ تعالیٰ ہر وقت نگرانی فرما رہے ہیں۔ اگر یہ خیال ہو جائے تو غفلت نہیں ہوگی، جھجک ہوگی، حیا ہوگا۔ ہر وقت، ہر عمل، ہر بات کو اللہ تعالیٰ دیکھ رہے ہیں۔ اللہ سے معاملہ درست ہوگا تو کسی بندے کا حق نہیں ماریں گے، اصلاح ہو جائے گی۔ اس کی مثال ایسی ہے جہاں سیکیورٹی کیمرے لگے ہوئے ہوں اور وہاں کچھ ملازمین ہو، کچھ اسٹاف کام کرتا ہو، تو سب لوگ ٹھیک سے کام کرتے ہیں، ارے بھائی کیمرہ لگا ہوا ہے، کوئی دیکھ رہا ہے۔ اللہ تعالیٰ بغیر کسی کیمرے کے، بغیر کسی ریکارڈر کے، ہر وقت، ہر آن تمام مخلوقات کو دیکھتے ہیں اور تمام مخلوقات کی باتیں سنتے ہیں۔ تو اللہ کا دھیان آ جانا، اس سے زندگی میں تقویٰ پیدا ہوگا۔ حضرت بشر حافی رحمۃ اللہ علیہ سے ایک مرتبہ کچھ لوگوں نے کہا کہ حضرت رات کو تھوڑی دیر آرام بھی فرمایا لیا کریں۔ انہوں نے فرمایا، صاحب و رسول اللہ صلی اللہ علیہ وسلم اتنا قیام اللیل فرماتے کہ آپ صلی اللہ علیہ وسلم کے پاؤں مبارک پر ورم آ جایا کرتا تھا اور ان میں سے خون ٹپکنے لگتا تھا، حالانکہ آپ صلی اللہ علیہ وسلم کے اگلے پچھلے گناہ معاف کیے جا چکے تھے۔ تو پھر میں کیسے سو سکتا ہوں جبکہ مجھے یہ بھی معلوم نہیں کہ میرا ایک گناہ بھی معاف ہوا ہے یا نہیں۔ حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں، جس کسی کا قیام شب یعنی تہجد کی نماز قضا ہو جائے، چھوٹ جائے، تو ضرور کسی ایسے گناہ کی سزا میں قضا ہوا ہے جس کا اس نے ارتکاب کیا ہے۔ بس تم روزانہ سورج ڈوبنے کے وقت اپنے نفسوں کی جانچ پڑتال کرو، دیکھو آج تم نے کس قدر گناہ کیے ہیں۔ سب سے توبہ استغفار کرو تاکہ تمہیں قیام اللیل نصیب ہو جائے۔ فرماتے تھے کہ رات کا قیام اسی پر گراں ہوتا ہے جس پر گناہوں کا بوجھ ہوتا ہے۔ ابراہیم ادہم رحمۃ اللہ علیہ سے ایک آدمی نے عرض کیا کہ حضرت میں قیام اللیل نہیں کر سکتا، یعنی تہجد نہیں پڑھا جاتا، آپ مجھے کوئی دوا بتا دیں جس سے میں قیام اللیل کر سکوں۔ فرمایا کہ میاں، دن میں گناہ چھوڑ دو، جب تم دن میں گناہ چھوڑ دو گے تو حق سبحانہ تمہیں رات میں اپنے سامنے کھڑا کر لیں گے، اور راز اور سیکرٹ یہ ہے کہ رات میں اللہ تعالیٰ کے سامنے کھڑا ہونا بہت بڑی عزت ہے، اور نافرمان اس عزت کا مستحق نہیں ہو سکتا، لہٰذا تم نافرمانی چھوڑ دو۔ آپ صلی اللہ علیہ وسلم کی مبارک سیرت کے واقعات دیکھیں، کس طرح تقویٰ کا اعلیٰ درجہ تھا۔ نبی صلی اللہ علیہ وسلم ایک رات نیند نہیں سو سکے، کروٹیں بدلتے رہے، زوجہ مطہرہ گھر والوں نے پوچھا، فرمایا کہ ایک کھجور پڑی ہوئی تھی، اس کو کھا لیا تھا کہ ضائع نہ ہو جائے، اب یہ فکر ہو گئی کہ کہیں صدقے کی کھجور نہ ہو، یعنی صدقہ بانٹنے کے لیے کھجور آئی ہو اور اس میں سے کھا لیا ہو۔ پوری رات کروٹیں بدلتے رہے کہ ایک ڈاؤٹ فل کھجور کھا لی تھی۔ ابو بکر رضی اللہ عنہ کا ایک غلام تھا، ایک مرتبہ وہ ایک کھانا لایا جس میں کچھ ڈاؤٹ تھا اس کے آمدنی کے ذریعے کس طرح کمایا تھا۔ ابو بکر رضی اللہ عنہ کو بھوک لگی تھی، انہوں نے وہ کھانا کھا لیا، बाद में मालूम हुआ कि वो डाउटफुल था, मुश्तबह शक व शुबह वाला खाना था, तो कह करके उल्टी करके सारा खाना पेट से निकाल दिया। इसी तरह का किस्सा उमर रदी अल्लाह अन्हु का है, एक मरतबा उनको दूध पिलाया गया, बाद में मालूम हुआ कि सदक़े के ऊँट चर रहे थे, उसमें से कोई आदमी ऊँटनी का दूध निकाल कर लाया था और उनको पिला दिया था, तो उन्होंने फौरन क़य कर दी, उल्टी करके सारा वो पेट से मटेरियल निकाल दिया। उमर रदी अल्लाह अन्हु मदीने शरीफ की गलियों में पहरा दे रहे हैं, गश्त कर रहे हैं, एक घर से आवाज़ आई कि एक माँ अपनी बेटी को कहती है कि दूध में पानी मिला दो, यानी दूध बेचा जाएगा तो थोड़ा ज़्यादा हो जाएगा तो आमदनी कुछ हो जाएगी। बेटी कहती है कि अमीरुल मोमिनीन यानी उमर रदी अल्लाह अन्हु का हुक्म है कि कोई मिलावट नहीं करे। तो माँ कहती है कि उमर कहाँ सुन रहा होगा, उमर तो नहीं देख रहा, तो चलो मिला दो दूध में पानी, कुछ मिलावट कर लें। तो बेटी कहती है कि उमर तो नहीं देख रहा, लेकिन उमर का अल्लाह सुबहानहु व तआला तो देख रहा है, हम ऐसा कैसे कर सकते हैं। ये था आम लोगों का तक्वा। इब्ने उमर रदी अल्लाह अन्हु सफ़र पर जा रहे थे और उनको प्यास लगी, एक चरवाहा बकरियां लेकर उनकी हिफाजत कर रहा था, तो चरवाहे से कहा कि भाई हमें कुछ दूध वगैरह दे दो। चरवाहे ने कहा ये हम मेरी बकरियां नहीं हैं, ये तो मालिक की हैं, मालिक की इजाज़त के बग़ैर नहीं दे सकता। तो सहाबी ने कहा कि अच्छा एक बकरी हमें बेच दो, हम तुम्हें पैसे देंगे, तुम हमें बकरी दे देना, हम बकरी खा लेंगे, दूध पी लेंगे उसका, और तुम्हें पैसे मिल जाएंगे, दोनों का फ़ायदा। अब रहा मालिक, तो वो कहाँ देख रहा है, उसको कह देना कि भेड़िया आया था और एक बकरी खा गया, और भेड़िए बकरी को खाते ही रहते हैं। चरवाहे ने जब ये सुना कि भाई मेरा भी फ़ायदा आपका भी फ़ायदा और मालिक जो है वो तो मौजूद नहीं है, तो उसको कुछ बहाना बना देंगे, तो चरवाहा बहुत परेशान हुआ और उसने कहा फ़ऐनल्लाह, यानी अगर ऐसा मामला है तो अल्लाह कहाँ चला गया, अल्लाह तो अभी भी देख रहा है। तो सहाबी तो उसको आजमाइश के लिए पूछ रहे थे, सहाबी बहुत खुश हुए। अल्लाह अकबर। तक्वा के वाक़यात जगह जगह मिलेंगे सहाबा में। उम्मुल मोमिनीन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ सफ़र पर जा रही थी, रास्ते में ऊँट से गिर गईं। अब उनको ख़िदमत की ज़रूरत थी, मदद की ज़रूरत थी, पीछे कुछ ग़ुलाम आ रहे थे, तो पीछे जो सहाबी लड़के आ रहे थे उन मदद के लिए जाना था, तो पहले उन सहाबी ने एक अपने ऊपर चादर डाली, यानी पर्दा करने के लिए इमरजेंसी के टाइम में उस लड़के ने अपने ऊपर पूरी चादर डाल ली कि कुछ नज़र ना आए। उसके बाद करीब गए और ऊँट लाकर बिठाया और उनको हेल्प की। तक्वा की ज़िंदगी, तक्वा की ज़िंदगी। इमाम साहब के कपड़े में कीचड़ लग गई, धब्बा लग गया, उसको धो रहे थे। किसी ने कहा हज़रत ये तो आप ही का फतवा है कि इतनी कीचड़ माफ़ है। फरमाने लगे कि वो फतवा है और ये तक्वा है। एक बूढ़े उस्ताद यानी 65-70 साल के बूढ़े उस्ताद और एक बुढ़िया शागिर्द थी, 60-65 साल की बुढ़िया, पर्दे के पीछे बैठा कर पढ़ाते थे दीन की बातें। बुढ़िया ने एक दिन कहा कि हम इतने बूढ़े हो गए हैं, अब ये पर्दे की क्या ज़रूरत है, आप सामने आकर बैठकर पढ़ा दें। बुज़ुर्ग बोले कि हम दोनों बूढ़े हैं लेकिन शरीयत मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम शरीयत मुहम्मदी जवान है, तक्वा की ज़िंदगी। हकीमुल उम्मत मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह अलैह ट्रेन से सफ़र करते, बराबर में दूसरे ट्रैक पर अगली ट्रेन आती सामने से, तो खिड़की से मुंह उठाकर बाहर नहीं देखते कि कहीं किसी औरत पर, किसी नामहरम पर नज़र ना पड़ जाए। तक्वा की ज़िंदगी। आरिफ बिल्ला हज़रत डॉक्टर अब्दुल हई रहमतुल्लाह अलैह मुद्दतों से किसी आदमी की तरफ नज़र उठाकर नहीं देखा, किसी आदमी की तरफ नज़र उठाकर नहीं देखते थे, मर्द हो या औरत। अल्लाह अकबर। उन्होंने 55 साल, 60 साल शादीशुदा ज़िंदगी अपने घर वालों के साथ गुजारी, और फरमाते हैं कि कभी उन्होंने अपनी अहलिया से लहजा बदल कर, यानी आवाज़ बदल कर बात नहीं की। अब बताओ, शौहर और बीवी एक साथ रहते हैं तो बहुत दफ़ा नागवार बातें पेश आती हैं, अनएक्सपेक्टेड। उस वक्त लहजा बदल जाना, आवाज़ ऊंची हो जाना तो एक आम सी बात है, लेकिन ये बुज़ुर्ग ऐसे थे कि 55-60 साल घर वालों के साथ गुजार दिए, कभी आवाज़ बदल कर, लहजा बदल कर बात नहीं की। लोग हवा में उड़ने और पानी पर चलने को करामत समझते हैं, इससे ज़्यादा करामत और क्या होगी। और ये बहुत मुश्किल से नसीब होती है। अल्लाह ताला हमें भी ज़बान की हिफाजत की तौफीक अता फरमाए, आमीन। एक बुज़ुर्ग ट्रेन स्टेशन पर सामान लेकर पहुँचे, वहाँ पर जो गार्ड था, जो स्टाफ था, वो उनको पहचानता था कि आइए साहब। तो गार्ड ने कहा कि साहब ये सामान मुफ्त में ले जाइए, अगले स्टेशन तक मैं भी साथ में जाऊंगा, छुड़वा लूंगा। बुज़ुर्ग ने पूछा, फिर आगे स्टेशन पर कौन छुड़वाएगा जब तुम उतर जाओगे? कहने लगा, फिर मेरा दोस्त एक गार्ड आगे जाएगा, उसको कह देंगे, वो छुड़वा लेगा, आप ये सामान मुफ्त में ले जाएं। बुज़ुर्ग कहने लगे कि भाई यहाँ तो छुड़वा लोगे, लेकिन क़यामत के दिन कैसे छुड़वाओगे? क़यामत के दिन कैसे छुड़वाओगे? एक नौजवान नेक आदमी इबादत कर रहे थे, उनको भूख लगी, तो रास्ते में दरिया में पानी में एक सेब, एक फ्रूट तैरता हुआ आ रहा था, उन्होंने उठाकर खा लिया। फिर सोचा, मालूम नहीं कि इसका मालिक कौन था, उससे इजाज़त और परमिशन तो ली नहीं। ढूंढते ढूंढते एक बाग में पहुँचे जहाँ से पानी आ रहा था, और जाकर बाग के मालिक से माजरत की कि हज़रत माफ़ कर दीजिए, मैंने गलती से आपका सेब खा लिया। वो बुज़ुर्ग भी अल्लाह वाले थे, पहचान गए कि लड़का नेक है, इसकी तरबियत करनी चाहिए। उन्होंने कहा, माफ़ नहीं करूँगा, पहले मेरे बाग में नौकरी करो 10 साल, उसके बाद माफ़ करूँगा। ये लड़का ये मान गया, भाई मुझे तो माफ़ी चाहिए, 10 साल उस बाग में नौकरी की, बुज़ुर्ग ने दीन भी सिखाया, तरबियत भी फरमाई, उसके बाद 2 साल और रखा कि 2 साल और रहो फिर माफ़ करेंगे। फिर उन बुज़ुर्ग ने फरमाया कि एक शर्त और है, फिर माफ़ कर दूंगा। क्या शर्त है? कहने लगे कि मेरी एक लड़की है जो आँखों से अंधी है और कानों से बहरी है और मुंह से गूंगी है, यानी कुछ बोल नहीं सकती, और उसके हाथ पाँव में भी ऐब है, हैंडीकैप्ड है, तो अगर तुम उससे शादी कर लो तो फिर हम तुम्हें माफ़ कर देंगे। ये नौजवान उस पर भी राज़ी हो गया, भाई मुझे तो माफ़ी चाहिए, मैंने गलती से एक सेब खा लिया था। जब निकाह हुआ, शादी हुई, तो नौजवान ने देखा कि उसकी बीवी तो बिल्कुल ठीक है, उसकी आँखें भी हैं और कान भी हैं, बोल भी सकती हैं, चल भी सकती हैं। तो उन्होंने बुज़ुर्ग से आकर पूछा कि आपने तो कहा था ऐसा। तो बुज़ुर्ग ने कहा कि यही आपकी बीवी है, मैंने ऐसा इसलिए कहा था कि इसने अपनी आँखों से कभी नामहरम को नहीं देखा, इसलिए हमने कहा था कि आँखों से अंधी है, और हमने कहा था कि पैर से लंगड़ी है क्योंकि ये कभी अपने घर से बाहर नहीं गई। इस तरह उनकी खसूसियात, पर्दे की, शर्म व हया की खसूसियात बयान की। तो इतने तकवे वाला घराना था जिसमें लड़की या बीवी इतने अल्लाह के डर वाली, तकवे वाली, और वो लड़का इतना अल्लाह से डरने वाला, तकवे वाला। इस घर में पैदा हुए शेख अब्दुल क़ादिर जीलानी रहमतुल्लाह अलैह, बहुत बड़े औलिया अल्लाह में शुमार होता है। आपके वाज़ में 20-20 हज़ार का मजमा हाजिर होता, अमीर, गरीब, फ़कीर, गवर्नर, बादशाह, उलमाए कराम, हर एक हाजिर होते। 5 हज़ार से ज़्यादा गैर मुस्लिमों ने आपके हाथ पर इस्लाम कबूल किया, और 1 लाख से ज़्यादा मुजरिमों ने, क्रिमिनल लोगों ने आकर आपके हाथ पर तौबा की। तक्वा की बरकत देने वाले अल्लाह ताला हैं, जो मेहनत करेगा उसको इसका फल मिलेगा। अल्लाहु अकबर। शेख से कुछ ख्वातीन ने मसला दरियाफ्त किया। हम लोग छत पर रात की हल्की रोशनी में कपड़ा बुन रहे थे, यानी कपड़ा तैयार कर रहे थे, रात की हल्की सी रोशनी जो चांद वगैरह की होती है उसमें कपड़ा बना रहे थे। तो नीचे गली में एक जालिम हाकिम की सवारी गुजरी, और उनके साथ कुछ मशालें यानी लालटेने, चराग, कैंडल्स वगैरह थे, तो उससे खूब रोशनी हो गई। थोड़ी देर तक हमारा कपड़ा बनाना उस रोशनी में हो गया। अब ये फरमाइए कि ये कपड़ा हमारे लिए हलाल है या नहीं। शेख बहुत हैरत में हो गए, कहने लगे कि तुम लोग किस घराने की औरतें हो जो इस तरह का मसला पूछ रहे हो। तक्वा की ज़िंदगी, तक्वा की ज़िंदगी। अली बिन माबुद रहमतुल्लाह अलैह एक मुहद्दिस थे, हदीस शरीफ लिखते थे, किराए के मकान में रहते थे जिसकी दीवारें मिट्टी की थीं। कलम से कुछ लिख रहे थे और उसको खुश्क करना था, ड्राई करना था, तो उन्होंने दीवार से कुछ मिट्टी लेकर उसको सुखाया, ड्राई किया। सोचा कि इतनी सी मिट्टी और डस्ट से क्या फ़र्क पड़ेगा। उन्होंने ख्वाब में देखा कोई कहता है कि कल क़यामत में मालूम होगा, ये कहना कि मामूली मिट्टी क्या चीज़ है। कल क़यामत में मालूम होगा ये कहना कि मामूली मट्टी क्या चीज़ है। अल्लाहु अकबर। देखो, रिस्क हलाल कमाने के लिए अगर किसी का मुलाजिम है तो दफ्तर का काम पूरी अमानत और दयानत से पर करना चाहिए। शेड्यूल और टाइमिंग, अपने आने जाने के औकात में गफलत ना हो। दफ्तर की कोई चीज़, पेंसिल, कागज़ वगैरह अपने ज़ाती इस्तेमाल में ना लाए। अल्लाहु अकबर। जब गुनाहों के साथ दुनिया आने लगे तो पनाह मांगो, लेकिन जो आदमी माल इसलिए कमाए कि लोगों के आगे हाथ फैलाने से बचे और हुकूक़ वालों के हुकूक़ अदा करे, तो उसका चेहरा क़यामत के दिन 14वीं का चांद होगा। अल्लाहु अकबर, अल्लाहु अकबर। فقیر یعنی کم روزی پر قناعت کرنے والوں کو کیا انعام ملتا ہے؟ نفس کی راحت، دل کا فراغ یعنی دل کا چین و اطمینان، حساب میں کمی، عبادت کی لذت اور غم کی کمی۔ یقین ہو جاتا ہے کہ دنیا میں کتنے دن رہنا ہے، بہت جلدی واپس جانا ہے، دنیا کے غم اور خوشی کی کیا حیثیت۔ لہذا ناگوار چیزوں سے متاثر نہیں ہوتا اور اللہ تعالیٰ دل کو منور کر دیتے ہیں۔ جو لوگ اپنے مال دکھاوے اور شہرت اور شو آف کے لیے کماتے ہیں، ان کے نقصان نفس کی مشقت، دل کی مشغولی، حشر کے میدان میں سال ہا سال تک چلنے والا لمبا حساب۔ قیامت کے دن کوئی غریب امیر ایسا نہیں ہوگا کہ یہ خواہش نہ کرے کہ کاش مجھے دنیا میں صرف ضرورت کے درجے کا رزق ملتا۔ سود اور رشوت حرام ہیں، اس سے بہت بچنا چاہیے۔ بیت المقدس میں ایک فرشتہ ہے جو آواز لگاتا ہے کہ حرام کھانے والوں کی عبادت یعنی فرض اور نفل کچھ بھی قبول نہیں۔ ایک آدمی کاروبار میں بے ایمانی کرتا تھا، جب اس کی موت آنے لگی تو اس کے برتن آگ کا پہاڑ بن کر اس کے سامنے کھڑے تھے کہ لیتے وقت بڑا برتن استعمال کرتا، دیتے وقت چھوٹا برتن استعمال کرتا تھا۔ اس طرح ایک اور آدمی تھا، اس سے کلمہ پڑھنے کو کہتے تھے لیکن وہ کہتا تھا کہ ترازو و میزان کا کانٹا میرے حلق پر رکھا ہوا ہے جو مجھے کلمہ نہیں پڑھنے دیتا، کیونکہ میں ناپ تول میں لوگوں کا نقصان کیا کرتا تھا۔ اس طرح وہ دکاندار بغیر کلمے کے دنیا سے چلا گیا۔ شیخ سفیان ثوری رحمۃ اللہ علیہ فرماتے ہیں کہ حلال رزق علم کے 70 دروازے کھولتا ہے۔ اپنے دل کو دنیا کی محبت اور دنیا کی برائیاں، لالچ، دکھاوا، خود غرضی، حسد اور تکبر سے بچائیے۔ اپنی آنکھ کو غیر محرم دیکھنے سے بچائیے۔ لوگوں کی تحقیر، لوگوں کو چھوٹا سمجھنے سے بچائیے۔ اپنے کانوں کو غیبت سننے، گانے بجانے، میوزک سے بچائیے۔ اپنی زبان کو چغلی اور جھوٹ اور دل آزاری سے بچائیے۔ ایک آدمی نے نبی صلی اللہ علیہ وسلم سے عرض کیا کہ میرے کچھ رشتہ دار ہیں، میں ان سے صلہ رحمی کرتا ہوں لیکن وہ مجھ سے تعلق توڑتے ہیں، میں ان کے ساتھ بھلائی کرتا ہوں، وہ میرے ساتھ برائی کرتے ہیں، میں ان کے ساتھ اچھی طرح پیش آتا ہوں، وہ میرے ساتھ جہالت کرتے ہیں۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اگر یہ سب سچ ہے تو تم ان کے منہ میں خاک ڈال رہے ہو، یعنی وہ خود ذلیل ہو جائے گا اور اللہ کی مدد تمہارے ساتھ رہے گی جب تک تم اس پر قائم رہو گے۔ اللہ اکبر۔ علامہ ابن سیرین رحمۃ اللہ علیہ یہ خوابوں کی تعبیر بتانے کے امام ہیں، پوری امت میں مشہور تھے۔ انہوں نے ایک مرتبہ تیل یا گھی کے مٹکے تجارت کے لیے منگوائے، اب کوئی 40 مٹکے برتن، ان میں سے ایک میں سے چوہا نکل آیا، یعنی ایک میں گندگی، چوہا نکل آیا۔ اب ان کا نوکر اور غلام بھول گیا کہ کون سا مٹکا تھا، یعنی اتنا سارا سامان تجارت تھا، اس میں سے ایک برتن میں ڈیفیکٹیو ہو گیا، شک پڑ گیا، ڈاؤٹ ہو گیا کہ کون سا برتن تھا۔ تو ابن سیرین رحمۃ اللہ علیہ نے سارے مٹکوں کا تیل پھکوا دیا کہ لوگوں کا نقصان نہ ہو۔ امام ابو حنیفہ رحمۃ اللہ علیہ کے بارے میں کہا جاتا ہے کہ ان کی کپڑوں کی تجارت تھی۔ ایک دن آسمان پر اندھیرا ہو گیا، گہرے بادل آ گئے، इमाम साहब ने दुकान बंद कर दी और घर जा रहे थे। लोगों ने पूछा, आज कारोबार नहीं खोलते? उन्होंने फरमाया कि जब अंधेरा हो जाता है, यानी बादल गहरे आ गए, अब कुछ अंधेरा रोशनी कम हो गई, तो ख़रीदार और कस्टमर कपड़े का रंग ठीक से नहीं पहचान सकता। तो ऐसी हालत में जो सौदा खरीदो फरोख्त होगी, उसमें डाउट पड़ जाएगा कि मालूम नहीं उसने अपनी खुशी से वो आइटम ठीक ठीक लिया है कि नहीं। तक्वा की ज़िंदगी, तक्वा की ज़िंदगी अख्तियार करना। अल्लाहु अकबर। इमाम अहमद रहमतुल्लाह अलैह ने अपना एक बर्तन, एक थाल दुकान वाले के पास रखी। बाद में जब लेने आए तो दुकान वाला भूल गया, उसने दो थालें सामने कर दी कि हज़रत इनमें से अपनी चीज़ उठा लें, मिक्स कर दिया। इमाम साहब को भी डाउट हो गया, उन्होंने कहा अब हम अपना बर्तन वापस नहीं लेंगे, अब तुम ही रख लो। एक बुज़ुर्ग सफ़र पर जा रहे थे, उन्होंने कपड़े धोए, अब उसको सुखाने की ज़रूरत पेश आई। लोगों ने कहा, हज़रत ये दीवार है किसी की, इसके ऊपर डाल दें, कपड़े सूख जाएंगे। उन्होंने फरमाया कि हम लोगों की दीवारों में कील और नेल नहीं ठोकते, यानी किसी और से इजाज़त नहीं ली, उनको तकलीफ़ होगी तो हम ये दीवार इस्तेमाल नहीं कर सकते। लोगों ने कहा कि हज़रत दरख्त के ऊपर डाल दें, दरख्त की शाख उसके ऊपर डालकर सुखा लें। उन्होंने फरमाया कि हम ये दरख्त की शाखें उससे झुक जाएंगी, उसमें कुछ तकलीफ़ होगी, तो हम बग़ैर इजाज़त किसी के दरख्त पर नहीं सुखा सकते। लोगों ने कहा, हज़रत ये सामने ज़मीन पर घास है, ग्रास, इसके ऊपर डाल दें, सूख जाएंगे। तो उन्होंने फरमाया कि ये घास जानवर वगैरह बकरियां आकर खाती हैं, तो हम बग़ैर इजाज़त इसके ऊपर भी नहीं डाल सकते। आखिर में वो अपनी पीठ पर धुले हुए कपड़े लेकर खड़े हो गए और थोड़ी देर बाद उसकी साइड पलट दी और इस तरह से उन्होंने अपने कपड़े सुखाए। एक बुज़ुर्ग, एक आदमी बहुत बीमार था, उससे मिलने गए। बीमार का इंतकाल हो गया, वहाँ पर एक चिराग, यानी लालटेन, कैंडल जल रही थी। तो जैसे ही इंतकाल हुआ, बुज़ुर्ग ने उस चिराग को बुझा दिया कि उसमें जो तेल है वो मरते ही अब इन वारिसों का, इनहेरिटर्स का हो गया, यानी उस आदमी के आगे जो वारिस रिश्तेदार हैं उनकी इजाज़त के बग़ैर एक लालटेन भी नहीं जला सकते। इब्राहिम अदहम रहमतुल्लाह अलैह बैतुल मक़दस में इबादत करते करते सो गए, देखा कि दो फरिश्ते बातें कर रहे हैं और कह रहे हैं कि ये वही इब्राहिम है जिसका दर्जा अल्लाह के दरबार में आज कम हो गया है। तो दूसरे ने पूछा, क्यों? उसने कहा कि ये इब्राहिम को मालूम ही नहीं, ये दूसरे शहर में थे, बसरा में, तो इन्होंने कुछ छुआरे ख़रीदे, यानी कुछ ड्राई फ्रूट छुआरे ख़रीद रहे थे दुकान से, तो एक छुआरा ज़्यादा वो दुकानदार की टोकरी में से गिरकर इनकी थैली में आकर गिर गया है, इसलिए इनका दर्जा कम हो गया। इब्राहिम फौरन नींद से उठे और फौरन वहाँ से बैतुल मक़दस से बसरा वापस गए और वो छुआरा उन्होंने किसी तदबीर से उसी दुकान के पास गए और उस दुकानदार के पास किसी तदबीर से वो एक छुआरा उसकी टोकरी में वापस उलट दिया और फिर वहाँ से वापस बैतुल मक़दस आ गए। अब जब वो नींद सोए तो फरिश्ते बातें कर रहे थे कि वही इब्राहिम है जिसका दर्जा अल्लाह के यहाँ बहाल हो गया है, यानी अपने पुराने दर्जे पर आ गया है। तक्वा की ज़िंदगी। जब तकवा की ज़िंदगी पूरी सोसाइटी में, लोगों में, मुआशरे में आ जाती है, तो उस वक्त न किसी पुलिस की ज़रूरत पड़ती है, न फ़ौज की, न सीक्रेट सर्विस की। एक आदमी आ गया और उसने कहा, अरे भाई, मैंने घोड़ा चुराया है, तो मुझको सज़ा दी जाए। लोगों ने कहा, मियाँ भाग जाओ, तुम्हारा अपना घोड़ा होगा। कहने लगे, नहीं, मैंने किसी दूसरे का घोड़ा चुराया है। लोगों ने कहा, अरे भाई, अंधेरा होगा, तुमने गलती से खोल लिया होगा किसी दूसरे का जानवर, जाओ मियाँ अपना काम करो। वो कहने लगा, नहीं, मैंने जानबूझकर चुराया था, आप मुझे सज़ा दीजिए। तकवा की ज़िंदगी। एक औरत आ गई कि मुझसे एक बुरा काम हो गया, गुनाह हो गया, मुझे पाक कर दीजिए। न किसी पुलिस की ज़रूरत, न किसी निगरान की ज़रूरत। जिस आदमी से कोई गुनाह हो जाता, खुद आकर पेश हो जाता, उसके अंदर ऐसी खटक, आखरत का डर, अल्लाह का डर, आखरत में मेरे साथ क्या होगा। इंग्लैंड में एक खातून मुसलमान हुई, उनको पर्दे के अहकाम मालूम हुए, तो उन्होंने सवाल पूछा कि मेरी अम्मा और मेरी बहन, मदर और सिस्टर, गैर मुस्लिम हैं और हम घर में उनके साथ रहते हैं, तो मुझे अपनी अम्मा और बहन से कितना पर्दा करना होगा। फिर उनकी शादी हुई, तो उन्होंने सवाल पूछा कि मुझे अपने शौहर के सामने कितना पर्दा करना होगा। ऐसे होते हैं अल्लाह के वली, कि अल्लाह की मोहब्बत में हर मसले को बार बार पूछते, कि इसमें जितना हुक्म है हम उस पर अमल करने को तैयार। अल्लाहु अकबर। उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह खलीफा हुए, उनकी अहलिया फ़ातिमा बिनत अब्दुल मलिक कितने ही वास्तों से शहज़ादी थीं और मलका, क्वीन। उनके अब्बा बादशाह रह चुके थे, उनके भाई बादशाह रह चुके थे, अब उनके शौहर बादशाह हुए, तो उनके पास कुछ जेवर था, ज्वेलरी। उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह ने फरमाया कि तुम्हारी ज्वेलरी ये लोगों के बैतुल माल में से ली गई है, यानी लोगों से टैक्स वगैरह लेकर बैतुल माल के पैसों से पुराने बादशाहों ने तुम्हें ज्वेलरी का गिफ्ट दिया है, तो तुम्हारे पास इसका रहना ठीक नहीं है, तो तुम ये सारी ज्वेलरी बैतुल माल में पब्लिक मनी है वापस कर दो। वो भी अल्लाह वाली थी, सारे जेवरात वापस कर दिए। बादशाह और मलका और कितने बर्रे आज़मों पर उनकी हुकूमत, और घर में ऐसी सादगी थी कि उनके बच्चे बच्चियाँ प्याज रोटी खाकर गुजारा करती। ईद का मौका आया तो बादशाह ने खजांची ट्रेजरर को कहा कि भाई, एक महीने की तनख्वाह एडवांस दे दो, ज़रा ईद का मौका है, घर में कुछ सहूलत हो जाएगी खर्च में। खजांची भी अल्लाह वाला था, कहने लगा कि आप खलीफा तो हैं, लेकिन क्या गारंटी है कि आप एक महीना और ज़िंदा रहेंगे तो एक महीना और कमा के तनख्वाह लेंगे, तो मैं नहीं देता आपको ईद का एडवांस। तकवा की ज़िंदगी। बादशाह भी डर रहा है, ख़जाने का इंचार्ज भी डर रहा है, सब अल्लाह से डर रहे हैं। जब इंतकाल होने लगा उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह का, तो रिश्तेदार आ गए, उमरा, वज़रा, उनके कज़न, गवर्नर्स। कहने लगे, भाई, आप बादशाह हैं, आप बच्चों के लिए क्या छोड़ कर जाते हैं? तो वो कहने लगे कि मैंने अपने बच्चों को अल्लाह का तक़वा सिखाया है, तो अल्लाह पाक उनको ज़ाया नहीं फरमाएंगे। और वही हुआ, उन्होंने अपने बच्चों के लिए सिर्फ चंद सिक्के छोड़े थे, कुछ क्वाइंस, कुछ दिरहम। दूसरे लोगों ने, उमरा और वज़रा और गवर्नरों ने अपने बच्चों के लिए बड़ी बड़ी जायदादें, बहुत माल, सोना चांदी छोड़ा। लेकिन आगे ज़माना बदल गया, बादशाहत बदल गई, दूसरे लोग आ गए, तो तो अब दूसरे गवर्नरों और उमरा और वज़रा के जो बच्चे थे, अगली जनरेशन में ऐसा हुआ कि वो इतने गरीब हो गए कि वो मस्जिद के बाहर शहज़ादे भीख मांगा करते थे लोगों से। और उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह के बच्चे, तक्वा की बरकत से अल्लाह ने उनको इतना माल अता फरमाया कि वो एक एक वक्त में 100 100 घोड़े खैरात किया करते थे। तक्वा की बरकात, अल्लाहु अकबर। मेरे मोहतरम दोस्तों, बुज़ुर्गों, हमारी उम्मत की मुक़द्दस माएँ और बहनें, गुनाहों से बचना, अल्लाह का तक्वा हासिल करना। हज़रत शेख ज़ुल्फ़िकार साहब नक्शबंदी दामत बरकातों, उन्होंने वाज़ फरमाया, कितने बड़े हैं हौसले परवरदिगार के। उसमें फरमाया कि अल्लाह रब्बुल इज़्ज़त का दस्तूर है कि अपने बंदों को माफ़ फरमा कर खुश होते हैं, लेकिन इंसान अपने हाथों से अपने पाँव पर खुद ही कुल्हाड़ियाँ मारता फिर रहा है। इसलिए एक बुज़ुर्ग फरमाते थे कि इंसान जितनी मेहनत से जहन्नम कमाता है, उससे आधी मेहनत के साथ उसे जन्नत मिल जाया करती, मगर इंसान गुनाह के लिए बहुत पापड़ बेलता है। एक गुनाह के लिए दूसरा गुनाह करना पड़ता है, एक उसको छुपाने के लिए झूठ बोला, झूठ को छुपाने के लिए दूसरा झूठ बोला, इस तरह गुनाहों का पेंडोरा बॉक्स खुल जाता है। इसलिए इंसान को चाहिए कि अल्लाह रब्बुल इज़्ज़त के सामने अपने गुनाहों की माफ़ी मांगे। आगे फरमाया कि कभी नफ्स की ख्वाहिशात और चाहतें ऐसी होती हैं जो इंसान को अल्लाह से दूर ले जाती हैं, कभी शैतान का बहकावा और मकर ऐसा होता है जो इंसान को वरगलाता रहता है। इस दुनिया में इंसान इम्तिहान की हालत में है, हर वक्त उसे खैर और शर की क़ुव्वतें बुलाती हैं। अल्लाह अल्लाहु अकबर। तौबा कर ले, तौबा का दरवाज़ा खुला हुआ है। बनी इसराइल का बहुत मशहूर वाक़या है, एक मर्तबा कहत पड़ गया, यानी बारिशें नहीं हो रही और खाने पीने की चीज़ों में कमी हो गई। मूसा अलैहिस्सलाम अपनी कौम को लेकर बाहर निकले कि बारिश की दुआ मांगे। दुआ मांगी मगर बारिश फिर भी नहीं हुई। पानी के कतरों को इंसान, परिंदे, जानवर सब तरसते थे। मूसा अलैहिस्सलाम अल्लाह की तरफ मुतवज्जा हुए, दुआ मांगी, ऐ रब्बे करीम, रहमत की बारिश अता फरमाइए। अल्लाह ताला ने वही नाजिल फरमाई कि ऐ मेरे प्यारे पैगंबर, मैं रहमत की बारिश कैसे बरसाऊं, इस मजमे में एक चुगलखोर आदमी मौजूद है, यानी एक आदमी है जो चुगली खाता है। मूसा अलैहिस्सलाम खड़े होकर सारी कौम से कहने लगे कि इस मजमे में एक चुगली खाने वाला आदमी है, जब तक वो इसके अंदर है बारिश नहीं होगी, तो बेहतर है कि वो निकल जाए ताकि बाकी लोग तो रहमत से महरूम ना रहें। अब लोग एक दूसरे को देखने लगे। अब जो आदमी चुगली खाया करता था, उसने दिल में सोचा कि ओहो, मैं इतना बुरा हूँ, मेरी वजह से सारी कौम अल्लाह की रहमत से महरूम हो गई। उसको बड़ी शर्म आई, शर्मिंदा हुआ। उसने दिल में सोचा कि मैं गुनाह से तौबा करता हूँ और निकल कर बाहर चला जाता हूँ। मगर उसको ख्याल आया कि मैं जब तक चुगली खाता था, तब तक तो अल्लाह ने मुझे रुसवा नहीं किया, अब जब मैं तौबा की नियत कर चुका हूँ, तो अल्लाह अब मुझे फिर बचा लीजिए। अभी वो ये बात सोच ही रहा था कि रहमत की बारिश बरसने लग गई। मूसा अलैहिस्सलाम भी हैरान हुए। जब बारिश खूब हो गई, तो मूसा अलैहिस्सलाम अल्लाह ताला से पूछने लगे, रब्बे करीम, आपने खुद इरशाद फरमाया था कि एक चुगलखोर की वजह से रहमत की बारिश रुकी हुई है, और फिर बारिश बरसा भी दी, हालांकि इस मजमे और ग्रुप से निकलकर कोई आदमी बाहर नहीं गया। تو اللہ نے فرمایا کہ جس بندے کی وجہ سے بارش رکی ہوئی تھی اسی بندے کی وجہ سے بارش برسا دی، یعنی اس نے توبہ کر لی، ہم سے معاملہ ٹھیک کر لیا تو ہم نے بارش برسا دی. اب موسیٰ علیہ السلام اور حیران ہوئے، پوچھا کہ اے اللہ وہ بندہ کون ہے؟ تو اللہ تعالیٰ نے فرمایا کہ میں جب وہ بندہ نافرمان تھا تو اس کی خبر نہیں دی، تو اب کیسے بتاؤں؟ یعنی جب چغل خوری کو اللہ اتنا ناپسند کرتے ہیں کہ رحمت کی بارش نہیں برساتے، تو اب اس بندے کا پتہ کیسے بتائیں؟ اللہ اکبر. شیخ نے فرمایا کہ ہم اپنا معاملہ کیوں نہیں دیکھتے؟ وہ گناہ جن کی وجہ سے اللہ کی زمین کانپتی ہے اور زمین کہتی ہے کہ رب کریم آپ کی شان میں ایسی گستاخی، آپ کے حکموں کو اس طرح توڑنے والا بندہ، اگر مجھے اجازت ہوتی تو میں پھٹ جاتی اور اس آدمی کو نگل جاتی، مگر اللہ تعالیٰ زمین کو حکم نہیں فرماتے. ہم رب کریم کو غصہ دلانے والا کام کرتے ہیں مگر وہ پھر بھی رحمت کا معاملہ کیا کرتے ہیں. اللہ کی رحمت اتنی ہے کہ اتنے گناہوں اور خطاؤں کے باوجود ہم سے آنکھوں کی روشنی نہیں چھینتے، بات کرنے کی طاقت نہیں چھینتے، کانوں میں سننے کی طاقت نہیں چھینتے، اور سب نعمتیں، رزق، بیوی، بچے، گھر بار، عزتیں، ہر نعمت عطا کی ہے. اللہ اکبر، اللہ اکبر. شیطان انسان کو امید دلاتا رہتا ہے کہ ابھی وقت باقی ہے، بعد میں توبہ کر لینا. ایک بزرگ فرماتے ہیں کہ اے دوست، تمہارا توبہ کی امید پر گناہ کرتے رہنا اور زندگی کی امید پر توبہ کو مؤخر کرتے رہنا تمہاری عقل کے چراغ گل ہونے کی دلیل ہے. انسان کہتا ہے کہ میں توبہ کر لوں گا کر لوں گا، کہتے کہتے اس کے ہاتھ سے وقت نکل جاتا ہے. اللہ اکبر. خود بھی توبہ کریں، پوری امت کو توبہ پر لائیں. تقویٰ نام ہے اللہ کی حرام کی ہوئی چیزوں سے پرہیز، چھوٹے بڑے ہر گناہ سے بچنا. ایک جنگل ہے، اس میں دونوں طرف کانٹے ہیں، جھاڑیاں ہیں، بیچ میں چلنے کا ذرا سا راستہ ہے. آدمی بچتا بچاتا اپنے کپڑوں کو سمیٹ کر بڑی احتیاط سے چلتا ہے، ذرا سی بے احتیاطی کی تو کانٹوں میں الجھ جائے گا، کپڑے خراب ہو جائیں گے. یہ ہے تقویٰ. اللہ تعالیٰ کتنے حلیم اور صبور ہیں. کروڑوں انسان اربوں غلطیاں کرتے ہیں پھر بھی فوراً پکڑ نہیں فرماتے. اگر فوراً پکڑ آتی تو زمین پر ایک بھی جلنے والا جاندار باقی نہیں بچتا. گناہ میں نا امیدی اور مایوسی کی خاصیت ہے، ڈپریشن ہے، اداسی ہے. مومن ہر گناہ سے ایسا بھاگے جیسے سانپ بچھو سے بھاگتے ہیں. گناہ ہو جائے تو ایسا سمجھے کہ پہاڑ سر پر آ گرا ہے، پچھتائے، روئے، گڑ گڑائے، عاجزی، شرمندگی، بخشوا لے. شیطان کو دشمن جانو، اپنے نفس پر کبھی بھروسہ نہیں کرو. اچھے خاصے نیک آدمی کو بیوقوف بنا کر گناہ میں پھنسا دیتا ہے. انسانیت جب جان، مال اور وقت کا غلط استعمال کرتی ہے تو زمین پر فساد، اللہ ناراض، مصیبتیں، آفتیں، برے احوال. لوگ سمجھتے ہیں کسی نے بندش کرا دی ہے، جادو کیا ہے. بزرگ فرماتے ہیں کہ گناہ ہو جائے تو میرے گھر والے اور سواری کے جانور بھی نافرمان ہو جاتے ہیں. اللہ اکبر. انسان کا حال یہ ہے کہ پرانی اور ردی چیزوں کو پھینک دیتا ہے، ڈیفیکٹیو چیزوں کو استعمال نہیں کرتا. گھڑی غلط وقت بتانے لگی، سوئیاں بھی ہیں اور نمبر بھی لگے ہوئے ہیں، وزن بھی وہی ہے، خوبصورت بھی ہے، बस किसी काम की नहीं है कि वक्त गलत बताती है, उसको उठाकर फेंक दिया जाता है। एक बल्ब पुराना हो गया, कम रोशनी देता है, उसको उठाकर रिसाइकिल कर देते हैं। कागज़ पुराना हो गया, फट गया, उसको रिसाइकिल कर देते हैं, कूड़ेदान में डाल दिया। हम सुबह शाम कितनी गलतियां करते हैं, हमारी तो नेकियां भी अल्लाह की शान के लायक नहीं, मगर अल्लाह रहीम है, गफूर है, करीम है, शकूर है। हमें रद्दी समझकर कूड़े में नहीं डालते, हम तौबा कर लें अल्लाह ताला पाक व साफ कर देंगे। देखिए हमारे मुआशरे में, पास पड़ोस में, महल्लों में अल्लाह के कितने हुक्म रात दिन तोड़े जा रहे हैं। इस्लामी अकीदे कैसे हैं, इबादात, नमाज, रोज़ा, ज़कात, हज किस तरह अदा हो रहे हैं, घरों और ख़ानदानों में लड़ाई झगड़े, रिश्तेदारियां कैसी टूट रही हैं, शादी ब्याह तकरीबात में गैरों के रसूम और रवाज, गैरों के तरीक़े, बेहयाइयों के तरीक़े कितने आम हो रहे हैं। मामलात, तिजारत, ख़रीद फरोख्त, ट्रेड फाइनेंस, खाने पीने में, आमदनी में हलाल और हराम का कितना ख्याल रखते हैं। हमारे रहने सहने में, मुआशरत में सादगी और हया आई के नहीं, हमारे और बच्चों के कपड़े सुन्नत के मुताबिक हैं या नहीं, हमारे ख़ानदानों में पर्दे, हिजाब, निकाब का कैसा रिवाज है, हमारे घरों में शैतान के खिलौने, टीवी, मौसीकी और तस्वीरें तो नहीं। हम में से कितने लोगों ने अपना वसीयतनामा लिख कर रखा है, ख़ानदान में किसी का इंतकाल हो जाए तो उसकी मीरास, इनहेरिटेंस इस्लामी हिसाब से तकसीम करते हैं या नहीं। बाज़ारों और दफ्तरों, दुकानों और पार्कों में नामहरमों से नज़र बचाते हैं कि नहीं। हमारे दिल गुरूर और तकब्बुर और हसद और बुरी ख्वाहिशात से पाक हुए कि नहीं। देखिए कितनी गलतियां हमारे आसपास रोज़ाना हो रही हैं, फिर भी सब लोग जिंदा हैं, खा पी रहे हैं। सिर्फ अल्लाह की मेहरबानी है, मोहलत दी जा रही है, तौबा करने वाले तौबा करके नेक हो जाएं और बुरे लोगों पर अजाब साबित हो जाए। अब जो अल्लाह का बंदा बंदी मेहनत करे, फिक्र करे, कैसे सारे के सारे इंसान तबाही से बच जाएं, तौबा कर लें, अल्लाह से माफ़ी मांग लें, जन्नत के ऊंचे दर्जात सबको मिल जाएं, खुद भी तौबा इस्तिग़फ़ार करें, दूसरों को भी तौबा इस्तिग़फ़ार पर लाएं। अल्लाहु अकबर, अल्लाहु अकबर। इस्लाह का नुस्खा, रोज़ाना सुबह अपने नफ्स से अपने साथ एक एग्रीमेंट करें, एक मुआहदा करें, मैं हर काम अल्लाह के लिए करूँगा, नाफरमानी नहीं करूँगा, आज के दिन तमाम फ़राइज़, वाजिबात और हुकूक़ सुन्नत तरीक़े से अदा करूँगा, ऐ नफ्स अगर तूने नाफरमानी की तो तुझे सज़ा दूँगा। फिर दुआ करें, ऐ अल्लाह मुझे साबित कदम रखिए, मैं कमज़ोर हूँ, मुझसे नहीं हो सकेगा, ला हौल वला कुव्वत इल्ला बिल्ला, ऐ अल्लाह शैतान और नफ्स के शर से बचाइए। दिन में हर काम करने से पहले सोचना कि कहीं मैंने उस मुआहदे और वादे की खिलाफ वर्जी तो नहीं की, ये जो काम मैं कर रहा हूँ ये हलाल है, ठीक है, अल्लाह के नज़दीक मकबूल है या नहीं। तक्वा का मीटर दिल में लगा हुआ है, रेड फ्लैग मैग्नेट की तरह एक सुई है जिसका रुख अल्लाह की तरफ है, ये बताता रहता है कि ये तक्वा की लिमिट आ गई कि नहीं आ गई। रात में अपना हिसाब लेना रोज़ाना, आज मैंने कितने काम ठीक किए, अल्हम्दुलिल्लाह, अल्लाहुम्मा लकल हम्द व लकल शुक्र, कितने काम गलत हो गए, गुनाह हो गए, इस्तिग़फ़ार करें, तौबा करें, ऐ अल्लाह गलती हो गई, माफ़ कर दीजिए, आइंदा नहीं करेंगे। अपने नफ्स को कुछ सज़ा दें। मर्दों के लिए मस्जिद की जमात ज़रूरी है, जमात की नमाज़ छोड़ दी, अब घर में 8-10 रिकतें नफिल पढ़ो। $10 خیرات کرو، کہیں غلط جگہ نظر پڑ گئی $20 خیرات کرو، اپنے نفس کو سزا دو، سزا اتنا کم نہ ہو کہ کچھ اثر نہ ہو اور اتنی زیادہ نہ ہو کہ نفس بھاگ جائے، بیمار ہو جائے. استقامت سے شیطان اور نفس سے مقابلہ کرو، اور نفس جب تاویلیں لائے، ڈاؤٹس لے کر آئے، شارٹ کٹ بتائے، تو فرض کرو کہ قیامت ہے، اللہ کے سامنے کھڑے ہیں، پوچھا جا رہا ہے تم نے فلاں کام کیوں کیا، تو کیا یہ جواب دے سکتے ہو جو دنیا میں مولویوں کو دیتے ہو؟ کیا کریں اللہ میاں، زمانہ خراب تھا، سب لوگ کر رہے تھے، ہم نے بھی کر لیا. اللہ اکبر، اللہ کے دربار میں کیسے کہو گے؟ سارے قرآن شریف میں ہے، ان اللہ علی کل شئین قدیر، بے شک اللہ ہر چیز پر قادر ہے. وہاں اللہ نے پوچھ لیا کہ بھائی ہم سے کیوں نہیں مانگا، ٹھیک ہے زمانہ فتنوں والا تھا، زمانہ خراب تھا، سب لوگ کر رہے تھے، تم تو مجبور نہیں تھے، تم نے ہم سے کیوں نہیں مانگا کہ اے اللہ گناہوں سے بچا دیجئے. اپنے نفس کو بہلا پھسلا کر نیک عمل پر لانا. نماز کے لیے اٹھنا مشکل ہے، بستر سے اٹھے نیند آ رہی تھی، پہلے بیٹھو، دعا کرو، پھر وضو کرو، پھر نماز کو جاؤ. شیخ اور بزرگ سے تعلق اصلاح کے لیے ہے، صرف وظیفے اور ذکر کے لیے نہیں. اپنے دل کی بیماریاں، برے اخلاق، ان کا علاج کروانا. اور بزرگ اللہ والے وہ ہوتے ہیں جن سے اعتقاد ہو، یہ میرا خیر خواہ ہے، میرا ویل وشر ہے، ٹرسٹ وردی ہے، امانت دار ہے، اس کی باتیں دل کو لگتی ہیں، میرے فائدے کی بات کہتا ہے. تو ایسے بزرگ مل جائیں، ان سے پوچھ پوچھ کر عمل کرنا. تقوی والوں کی دنیا بھی بنتی ہے اور آخرت بھی بنتی ہے. دنیا میں مشکلات کا حل ملے گا، آسان رزق ملے گا، حیات طیبہ ملے گی، دعاؤں کی قبولیت ملے گی، ہدایت ملے گی، نیکی اور بدی کی پہچان ہوگی، تھوڑے سے عمل پر بہت زیادہ ثواب ملے گا. آخرت میں اللہ کے دربار میں عزت ملے گی، پل صراط پر پار ہونا، جنت کے اونچے درجات ملنا، تقوی والوں کے لیے برکتیں ہی برکتیں، رحمتیں ہی رحمتیں. اللہ اکبر. ایک بزرگ طواف کرتے تھے اور دعا کرتے تھے، اللہ مجھے معصوم بنا دیجئے، کوئی گناہ نہ ہو. تو ان کو الہام ہوا، آواز آئی کہ اگر تم تقوی کی کھڑکی سے نہیں آ سکتے تو توبہ کی کھڑکی سے آ جاؤ، توبہ کر لو. درود شریف پڑھ کر اپنے لیے، پوری امت کے لیے استغفار کریں، توبہ کریں، ساری زندگی کے گناہوں سے توبہ کریں. جب سے ہم بالغ ہوئے، ہماری ساری باتیں، سارے عمل فرشتوں نے لکھ رکھے ہیں، نام اعمال میں لکھا ہوا ہے، زمین میں ریکارڈ ہو گیا ہے، ہمارے ہاتھ پیر میں ریکارڈ ہو گیا ہے. ہم کہیں اللہ سے بھاگ کر چھپ نہیں سکتے، اللہ دل کے حال بھی جانتے ہیں. ہمارے ماضی، حال، مستقبل کو ہم سے زیادہ پہچاننے والے اللہ تعالی رحیم، کریم، غفار، مغفرت فرمانے والے، درجات بلند کرنے والے، گناہوں کو نیکیوں سے بدلنے والے. ہم کامل توبہ کریں، اللہ کے حقوق ادا کریں، قضائے عمری پڑھیں، جو نمازیں روزے چھوٹ گئے ان کو پورا کریں، بندوں کے حقوق پورے طرح سے دیں، لوگوں سے معافی تلافی کریں، اپنی فائل درست کر لیں، اللہ کے پاس جانا ہے. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، اللہم صلی علی محمد النبی الامی و آلہ وسلم تسلیما. یا اللہ، یا رحمان، یا کریم، یا ذل جلال والاکرام، یا حی یا قیوم، یا ملیک مقتدر، یا واسع المغفرہ، اے اللہ اپنے فضل سے، کرم سے، احسان سے، اپنی رحمت کاملہ سے ہمارے تمام صغیرہ کبیرہ اگلے پچھلے گناہ معاف فرما دیجیے. जो भूल गए जो याद हैं सब गुनाह माफ़ फरमा दीजिए। ऐ अल्लाह पूरी उम्मत को माफ़ फरमा दीजिए, उम्मत के खौफ को अमन से बदल दीजिए, उम्मत की बेइज्जती को इज़्ज़त से बदल दीजिए। ऐ अल्लाह हमारी गलतियों पर पर्दा डाल दीजिए, सत्तारी फरमा दीजिए, अपने आप को ठीक करने के लिए एक मौका अता फरमा दीजिए। ऐ अल्लाह हम लोग जिस वक्त से बालिग हुए हमारे सारे आमाल सारी बातें आप जानते हैं, फरिश्तों ने लिख रखी हैं। ऐ अल्लाह जितनी गलतियां और कोताहियां हमसे हुई, भूल चूक हो गई या जानबूझकर हुए, अल्लाह अपनी रहमत से सब माफ़ फरमा दीजिए। या अल्लाह कोई बंदा बंदी इतने गुनाह कर चुका हो कि ज़मीन व आसमान भर जाए, मगर सच्ची नीयत से शर्मिंदा होकर तौबा के लिए आए, तो आप भी इतनी मग़फ़िरत फरमाते हैं कि सब माफ़ हो जाते हैं। पहाड़ भर कर गुनाह आपकी रहमत से रहमत के समुंदर में डूब कर ख़त्म हो जाते हैं। ऐ अल्लाह हमें भी माफ़ फरमा दीजिए। ऐ अल्लाह पूरी उम्मत को बख्श दीजिए, उम्मत पर रहम फरमाइए। ऐ अल्लाह हमारे गम को खुशी से बदल दीजिए। ऐ अल्लाह 100% दीन हमारी ज़िंदगी में उम्मत की ज़िंदगी में आ जाए। या अल्लाह या रहमान या करीम। ऐ अल्लाह हमने बंदों के जो हुकूक़ तोड़ दिए, किसी को जानी और माली नुकसान पहुंचाया हो, किसी की गइबत की हो, किसी का दिल दुखाया हो, बुरा भला कहा हो, ज़ुल्म किया हो, ऐ अल्लाह हमारी तौबा है, अपनी रहमत से माफ़ फरमा दीजिए। उन बंदों से भी माफ़ी दिलवा दीजिए, उन बंदे बंदियों के तमाम हुकूक़ ऐ अल्लाह अपनी तरफ से अदा फरमा दीजिए, सबको बख्श दीजिए, उनको जन्नतुल फिरदौस में आला मुकाम अता फरमाइए। ऐ अल्लाह आपने सेहत ताकत दी, दिल दिमाग दिए, नेकियों की तौफीक दी, हमारे अमल कमज़ोर थे, फिर भी आपने नेकियों के पहाड़ देने का वादा फरमाया। या अल्लाह हमने ठीक से अमल नहीं किया, वक्त ज़ाया किए, दिल और दिमाग भटकते रहे, जो काम नहीं करने चाहिए थे हमने कर लिए, जो काम करने चाहिए थे वो छूट गए। ऐ अल्लाह जो कुछ बन पड़ा वो आपकी शान के मुताबिक ना हुआ, कुछ खोटे सिक्के लेकर हाजिर हुए। ऐ अल्लाह हमारी कोई क्वालिफिकेशन नहीं है, या अल्लाह आपकी रहमत के मोहताज हैं, आप करीम हैं। अल्लाह हमारे टूटे फूटे आमाल को कबूल फरमा लीजिए और हमारी तमाम गलतियां गुनाह माफ़ फरमा दीजिए। ऐ अल्लाह हमारी ज़बान हज़ारों मर्तबा फिसल गई, नाफरमानी हो गई। ऐ अल्लाह अगर हमारी ज़बान से झूठ और गीबत और लड़ाई झगड़ा गुस्सा इतराना चुगली खाना बेहुदा बात बहस मुबाहसा मजाक उड़ाना आयब जोई जितनी ज़बान की आफतें हो गईं, ऐ अल्लाह अपनी रहमत से इन सबको माफ़ फरमा दीजिए। ऐ अल्लाह हमारे माशरे में माहौल में बेपर्दगी फैल गई है, हमारी आँखों से बदनज़री हो गई हो, किसी नामहरम के ख्यालात लाए हों, ऐ अल्लाह उन सब चीज़ों से तौबा करते हैं। नज़रों की हिफाजत की तौफीक दे दीजिए, हमारे दिलों को पाक फरमा दीजिए। ऐ अल्लाह तमाम रूहानी बीमारियों से पाक फरमा दीजिए, हसद और जलन दूसरों की बदख्वाही रियाकारी और दिखावा, ऐ अल्लाह इन सब चीज़ों से तौबा करते हैं, नफ्स की ख्वाहिशात से तौबा करते हैं। ऐ अल्लाह हमारी तौबा बार बार टूट गई, अफसोस। ऐ अल्लाह आप हर वक्त देखने वाले सुनने वाले हैं, हम आपसे कहीं नहीं छुप सकते, न कोई मकान न अंधेरा न कोई तदबीर। या अल्लाह आपने पर्दा पोशी फरमाई और बंदों में इज़्ज़त से रखा, सिर्फ़ आपका करम है। ऐ अल्लाह माफ़ फरमा दीजिए। या अल्लाह आखिरी सांस तक जितने गुनाह हो चुके होंगे सब माफ़ फरमा दीजिए, अव्वल आखिर पुराने नए भूल कर गलती से। ऐ अल्लाह आसान हिसाब दे दीजिए, नामा आमाल से बुराइयां मिटा दीजिए और हर लम्हे का इस्तिग़फ़ार हमारे नामा आमाल में लिखवा दीजिए। रब्बना ग़लमना अनफुसना वइल्लम तग़फिर लना वतरहमना लनकूनन्ना मिनल ख़ासिरीन। ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات اللهم اهد الناس جميعا اللهم اغفر لأمة محمد صلى الله عليه وسلم. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين، برحمتك يا أرحم الراحمين.